الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وهو خير المعين وصلى الله على سيدنا محمد وآله الطاهرين. سورة يونس آيات نمبر 95 اور 96 ارشاد باری تعالی ہوتا ہے وَلَا تَكُونَنَّ مِنَ الَّذِينَ كَذَّبُوا بِآيَاتِ اللَّهِ فَتَكُونَ مِنَ الْخَاسِرِينَ ان الذين حقت عليهم كلمه ربك لا يؤمنون. ان آیت کریمہ میں ہم من الخاسرین کے اس کلمے کے ذیل میں قرآن کریم کی آیات سے موضوعی طور پہ تفسیر کو ملاحظہ کر رہے تھے اور اس ٹاپک کو ہم نے قرآن کی نگاہ میں دیکھا اور نتائج کے طور پہ ہمارے پاس بعض نکات آئے کہ قرآن کریم کسی عمل کو براہ راست نفع یا نقصان قرار نہیں دیتا بلکہ انسانی افکار اور انسانی نفس کے اوپر جو نفع یا نقصان طاری ہوتا ہے ادھر تشخیص پہلے دیتا ہے قرآن کریم، پہلے نفس میں برپا ہونے والے امور کو نفع اور نقصان کی نگاہ سے دیکھتا ہے اور اس کے بعد اس کے دوش پر جو عمل صادر ہوتا ہے اسے نفع اور نقصان قرار دیتا ہے. مثال کے طور پہ اگر ایک شخص نے تجارت کی اور تجارت کرنے میں اس نے حلال حرام کو تمام مد نظر رکھا، قانونی کاروائی کی اور تمام امور کو ملاحظہ کرنے کے باوجود اسے نقصان ہو گیا تو یہ اس کا نقصان نہیں کہلائے گا، کیونکہ تجارت اس کی ہوئی ہے اور اس نے اپنے طور پہ کوئی غفلت بھی نہیں دکھائی. لیکن ایک فرد ہے، اس نے مثلا لکھت پڑھت نہیں کی، اور یہ آئے روز ہمیں سننے کو ملتے ہیں. مسائل الجھوے اکثر بیشتر اسی طرح کے ہیں کہ بے جا اعتماد کرتے ہیں، کیونکہ جو تجارتی افراد ہوتے ہیں وہ تعلقات بنانے میں تیز ہوتے ہیں، تعلقات بناتے ہیں، بڑے بہترین طریقے سے ملیں گے، اچھے اچھے کھانے کھلائیں گے، اپنے گھر بار آپ کو ٹھہرائیں گے. نتیجے میں جب آپ قریب ہو جائیں گے تو یہاں پہ ایک نوع اعتماد پیدا ہوتا ہے اور پھر بڑی بڑی رقموں کا اعتماد کے اوپر تبادلہ کر لیتے ہیں، پیچھے کچھ بھی نہیں لکھتے. اب ایک اسے کھا گیا تو اب کیا کریں، وہ کیسے اس سے نکلوائیں؟ روایات تو آگے کہتی ہیں کہ بھائی بھائی بھی معاملہ کرے تو لکھے، قانونی کاروائی پوری کرے. اب جب قانونی کاروائی نہیں کی تو جس نے قانونی کاروائی نہیں کی وہ بھی ادھر شریک ہے. اگر اگلا مقر گیا ہے تو قانونی کاروائی اس نے کی نہیں تھی، تو یہ نقصان ہے. نقصان کیوں ہے؟ کیونکہ اس نے اپنے نفس کے اندر ایک غلط فیصلہ کیا. خلاصہ کلام، یہ والی باتیں چونکہ زیادہ ہو چکی ہیں، ہم آگے قدم اٹھاتے ہیں. قرآن نے کس کو نقصان قرار دیا ہے؟ اس جگہ پہ ایک خوبصورت ہمارے پاس تجزیہ تحلیل بعض ہمارے مفکرین نے درج کیا ہے، وہ یہ ہے کہ خسارے کے مقابلے میں قرآن نے لفظ نفع استعمال نہیں کیا. آپ مسلسل آیات دیکھ رہے ہیں، قرآن کریم نے خسارے کے مقابلے میں لفظ نفع استعمال نہیں کیا، بلکہ قرآن کریم نے یعنی بالعموم ایسا ہے. بعض آیات ایسی ہیں جس سے یہ اظہار ہو سکتا ہے لفظ نفع آیا ہے، جیسے قرآن میں ارشاد باری تعالیٰ ہوتا ہے کہ ان لوگوں کا ایمان انہیں نفع نہیں دے گا جب یہ عذاب کو دیکھ لیں، صحیح. لیکن عمومی طور پہ آپ آیات دیکھیں تو خسارے کے مقابلے میں لفظ فلاح آیا ہے یا لفظ فوز. کون سے لفظ آئے ہیں؟ فلاح اور فوز. اور فلاح کا ہم کلمہ تفصیلی طور پہ پڑھ چکے ہیں قرآن کریم کے آیات کے ذیل میں. فلاح قرآن نے کسے کہا ہے؟ قرآن نے فلاح ظاہری کامیابیوں کو، اولاد کا ہونا، مال کا ہونا، صحت کا ہونا، اسے فلاح نہیں کہا قرآن نے. حتیٰ قرآن نے ڈگریوں کو بھی نہیں کہا، یہ مجتہد ہو گیا، یہ حجت الاسلام والمسلمین ہو گیا ہے، یہ ڈاکٹر ہو گیا ہے، یہ مثلا سائنٹسٹ ہو گیا ہے، یہ چیف بن گیا ہے، اسے بھی قرآن نے فلاح نہیں کہا. قرآن نے مومنین کو فلاح کہا ہے، لیکن آپ خسارے سے ہی یہ مطلب ہی سمجھتے جا رہے ہیں، صحیح ہے. قرآن کریم نے تزکیہ نفس کرنے کو فلاح کہا ہے، قد افلح من زکاہا، قد افلح المؤمنون. اچھا، اسی طرح سے فوز اس سے بڑھ کر مرحلہ ہے. لیکن خسارے کے مقابلے میں عمومی طور پہ قرآن میں کون سا لفظ آتا ہے؟ فلاح آتا ہے. یا قرآن میں عمومی لفظ آتا ہے فوز. یہ دونوں انسان اب جس زندگی میں حاصل کرنا چاہتا ہے. آئے اب ہم اس طرف توجہ کریں، خسارہ قرآن نے کس کو کہا ہے؟ کیونکہ ہم نے خسارے کی ایک تعریف لغوی یہ پڑھی کہ نقص اور کمی کو کیا کہتے ہیں؟ خسارہ. لیکن ایک تعریف ہم نے یہ پڑھی کہ نفع کے مقابلے میں خسارہ اور خسارے کے مقابلے میں نفع ہے. خسارے کے مقابلے میں نفع کہلاتا ہے، تو قرآن کسے خسارہ کہہ رہا ہے؟ قرآن خسارہ کس چیز کو؟ مثلا سوال یہ پیدا ہوتا ہے کہ آیا اگر ایک شخص انجینئر نہیں بنا تو یہ خسارہ ہے، ایک ڈاکٹر نہیں بنا خسارہ ہے، لیکن ایک انسان ہی نہیں بنا، کون سی چیز خسارہ ہے؟ خسارے کا تعین ہمیں کرنا پڑے گا، لہذا اس خسارے کا تعین کرنے کے لیے ابھی اعمال کی طرف نگاہ نہ رکھیں، اعمال جن اسباب کی بنیاد پر صادر ہوتے ہیں ان اسباب پہ نگاہ رکھیں. بالفاظ دیگر قرآن اس علت کو بیان کر رہا ہے جس سے عمل صادر ہوا ہے، آپ اس علت کے اوپر آ جائیں. اگر آپ اس علت کے اوپر آتے ہیں تو قرآن یہ بیان کرتا ہے کہ وہ تیرے نفس کے اندر پیدا ہونے والے افکار، نظریات اور اعتقادات ہیں، تیرے نفس کے احوال ہیں، حالتیں ہیں جو نفع نقصان سے دوچار ہوتی ہیں. لہذا ہر تباہی جو باہر انسان کو دکھائی دے وہ پہلے انسان کے باطن میں آ کے آباد ہو گئی ہے، انسان کے باطن میں وہ اجاگر ہو چکی ہے، تب آ کے عمل سے صادر ہوتی ہے. عمل سے کبھی بھی فوراً کوئی چیز صادر نہیں ہوتی، اتفاق نہیں جنم لیتا. یا اگر ایسی کوئی چیز بھی جسم سے صادر ہو جائے، جیسے جنون کی حالت میں، بے ہوشی کی حالت میں، سوتے ہوئے سونے کی حالت میں، وہ کوئی حجیت نہیں انسان کے اوپر رکھتی، اس کے کوئی سزا جزا نہیں ہے، یعنی اس کا کوئی اللہ تعالیٰ عقاب نہیں ہے، عذاب نہیں ہے. لیکن وہ چیزیں جو نفس کے اندر برپا ہوتی ہیں، اس کی وہ اسباب، وہ سبب بنتی ہیں اور انسانی نفس سے وہ صادر ہوتی ہیں، بلا شک و شبہ اس کے نتائج نکلتے ہیں. اس اعتبار سے قرآن کریم نے جھٹلانے کو، حق باتوں کی تکذیب کو، حق بات کی تکذیب کو کیا کہا؟ یہ خسارہ ہے. پھر دوسرا سبب ہم نے پڑھا کفر. کفر کو جس نے کفر انجام دیا، چاہے قلبی ہو یا عملی ہو، یہ کیا ہے؟ خسارہ ہے. پھر ہم نے یہ مطالعہ کیا کہ ایمان اور شریعت کا انکار یا اس کے ضابطوں کو اوپر عمل نہ کرنا، یہ خسارہ ہے. مثلا بد حجابی خسارہ ہے، حجاب خسارہ نہیں ہے. اسی طریقے سے موسیقی اور غنا خسارہ ہے، موسیقی اور غنا کا نہ ہونا خسارہ نہیں ہے. تو بس یہ جو شرعی احکامات ہیں، حلال حرام کی تمیز نہ کرنا، یہ خسارہ ہے. اسی ذیل میں ہم نے چوتھا ایک جامع ٹاپک پڑھا، اور وہ تھا کہ گمراہی خسارہ ہے. جو بھی گمراہ انسان ہوا ہے، اگر ایک بندے کو کسی بھی مورد میں ہدایت کا پتہ نہیں ہے، یہ اس کے لیے خسارہ ہے، وہ چار ناچار وہ تباہی اور نقصان سے دوچار ہو جائے گا. آگے ہم موضوعات پڑھتے ہیں، کیونکہ موضوعات کی تفصیل ہے، میں بعض کے عناوین آپ کے سامنے رکھ دیتا ہوں اور بعض کی کچھ تشریح آپ کے سامنے بیان کی جائے گی. زندگی انسان کی نفع اور نقصان کے دوش پہ چلتی ہے. جس کو خسارے اور نقصان کا علم نہیں ہے، وہ کبھی بھی نقصان سے بچ نہیں سکتا. یہ ذہن نشین کریں ہم. جذبات میں اور بعض اوقات خیالات میں یہ باتیں انسان سے رہ جاتی ہیں، اور انسان اپنی مصروفیات میں ان اہم ترین چیزوں کو نہیں سمجھتا اور ایک طویل وقت گزار دیتا ہے نقصان کو لیے ہوئے، اور نقصانات اٹھاتے ہوئے طویل وقت اپنا سرمایہ زندگی خرچ کر دیتا ہے. سرمایہ زندگی مال نہیں ہے، سرمایہ زندگی انسان کے پاس جوانی کی توانائی اور جو وہ افکار اور نظریات اور اعتقادات رکھتا ہے، یہ اصل سرمایہ زندگی انسان کے پاس ہے. لہذا میں بعض آپ کی خدمت میں اب قرآن کی نگاہ میں موضوعات پڑھ دیتا ہوں، لیکن ہم انشاءاللہ تعالی بعض کی تشریح کریں گے، سب کی تشریح نہیں. بعض اسباب ہم پڑھ چکے ہیں کہ ان کا وجود خسارہ ہے. یہ خسارے کی معیارات اس طرح بھی توجہ رکھیں کہ معاشرے کے اندر مختلف نظر آنے کا اصل سبب نظریات کا مختلف ہونا ہے. مثلا ایک بندہ وہ خسارہ سمجھتا ہے مال کے جانے کو، کوئی بندہ مرض کے آنے کو نقصان اور خسارہ سمجھتا ہے، کوئی بڑے افراد سے تعلق ٹوٹنے کو خسارہ سمجھتا ہے. اس کی بنیادی وجہ کیا ہے؟ اس کے وجود میں اعتقادات اس کے حوالے سے ایسے ہی برپا تھے. بعض ہیں وہ مقید ہونے کو، مثلا پڑھائی کرنے کو خسارہ سمجھتے ہیں، یار یہ کون بنے، وہ پھر تانے بھی شروع کر دیتے ہیں، اب یہ مولوی کس نے بننا ہے، فلاں کس نے بننا ہے. اس کے پیچھے اصل میں ایک فکر ہے، وہ جو فکر ہے وہ سیکولر اعتقاد کا مالک ہے. زبان سے ممکن ہے اپنے آپ کو مسلمان کہتا ہو، یا اپنی زبان سے شیعہ کہتا ہو، لیکن اس کے باطن کے اندر جا کے دیکھا جائے تو وہ سیکولر فکر رکھتا ہے. उस सेकुलर अंदाज में सोचने का नतीजा ये सेकुलर आमाल बनते हैं। लिहाजा आए इन्हीं मसाइल में से हम कुरान के और भी असबाब देखते हैं, क्योंकि कुरान जिसे सबब करार दे रहा है नुकसान और खसारा, कुरान जिसे करार दे रहा है वही हकीकत है। इन्हीं में से एक है कि माशरे का अल्लाह की नाफरमानी करना, बंदे का नहीं एक माशरे का। जब एक सोसाइटी और एक माशरा अल्लाह की इताअत नहीं करता तो अजाब आता है। अजाब की मुख्तलिफ सूरतें होती हैं। अजाब हमेशा तूफ़ानों की सूरत में, जलजलों की सूरत में नहीं आता, जैसे कि इंसान बाज़ुका समझता है कि जब भी अजाब आएगा तो वो कोई तूफ़ान आएंगे सब मर जाएंगे, जलजले आएंगे सब हलाक हो जाएंगे। नहीं, बल्कि ख़तरनाक तरीन जो अजाब हैं वो फ़िरऔन जैसे हाकिमों का मुसल्लत हो जाना है। अमीरुल मोमिनीन अलैहिस्सलाम नहजुल बलागा में भी फरमाते हैं और रवायात में भी आया है कि जो कौम या जो माशरा अम्र बिल मारूफ व नहीं अनिल मुनकर को तर्क कर देता है अजाब का शिकार होता है। और अजाब का शिकार कैसे होता है, एक ऐसा हाकिम जालिम मुसल्लत हो जाता है, फिर लोग दुआ मांगेंगे तो दुआ कबूल नहीं होगी, उनकी दुआएं कबूल नहीं होंगी। लिहाजा इस जगह पे भी यही बयान किया गया कुरान में सूरह तलाक आयत नंबर 8 और 9 में इरशाद बारी ताला होता है कि वका अय्यिन मिन करियतिन अतत अन अम्र रब्बिहा, कितनी ऐसे मुआशरे और बस्तियां गुजरी हैं कि जिन्होंने अपने रब के अम्र से सरकशी और बगावत की, नाफरमानी की, अकड़ गए। अल्लाह का हुक्म जानते थे लेकिन वो उसे अंजाम नहीं देते थे। बिलखुसूस इस वक्त आलम इस्लाम तो ऐसा ही बना हुआ है। वो जो सवाल अमूमन उठाते हैं कि मुसलमान क्यों पीछे हैं और ये काफिर होके क्यों आगे हैं, वो जिन्हें आप मुसलमान कह रहे हैं वो भी अमल के अतबार से मुसलमान नहीं हैं, वो काफिर माशरे उन्होंने तश्कील दिए हुए हैं, बराए नाम इस्लाम उनके यहाँ मौजूद है। लिहाजा माशरे बाज़ुकात एक फ़र्द नाफरमानी करता है रब की और बाज़ुकात एक पूरा माशरा नाफरमानी रब की करता है। यानी कलील अफराद हैं जो रब की इताअत कर रहे हैं। बिलउमूम माशरा क्या है, 80% लोग क्या कर रहे हैं, नाफरमानी कर रहे हैं, और 20% लोग, 20% लोग मुमकिन है कि वो फरमाबरदारी अल्लाह की कर रहे हों। तो इधर हम कहा जाएगा कि ये मुआशरा क्या है, अल्लाह की नाफरमानी कर रहा है, फिर मुरब्बिहा व रसूल ही और अल्लाह के रसूलों की नाफरमानी की, फहासबनाहा हिसाबन शदीदा, फिर हमने उनका मुहासबा हिसाब किताब किया और मुहासबा शदीद किस्म का किया, व अज़बनाहा अज़ाबन नुकरा, और हमने उन्हें शदीद तरीन बदतरीन अजाब उन्हें दिया। फ़ज़ाक़त वबाल अम्रहा वकाना आक़िबत अम्रहा खुसरा, इनका ये जो नतीजा हुआ आखरत में और इन्होंने बदतरीन नतीजे का जायका भी चखा, ये जो नतीजा है ये खुसरान है या नहीं, ये खुसरान कहाँ से आया। ये याद रखिए, जब हम कहते हैं ना अल्लाह ने अजाब दिया, ये अल्लाह की तरफ नस्बत बाद में है, पहले इंसान ने अपने आप को ख़ुद अजाब दिया। यानी ये इस तरीके से अजाब है कि एक बंदा घर में लकड़ियां लाए, उसके ऊपर पेट्रोल छिड़के, पेट्रोल छिड़कने के बाद तीली लगाए और तीली आग की फेंक दे तो आग भड़केगी या नहीं। अब ये जो आग भड़की है तो ये जो कवानीन हैं वो अल्लाह ने बनाए हैं, इन कवानीन के बनाने की वजह से अल्लाह नस्बत देता है कि उसने कोई रुकावट खड़ी नहीं की, ये अल्लाह की तरफ नस्बत जाएगी। लेकिन वो अमल जो इसने सादिर किया है, दर हकीकत मुजरिम वो है। माशरे के अंदर जो अजाब बरपा होते हैं, हत्ता कि सिर्फ माशरे नहीं ख़ानदान के अंदर भी ऐसे ही होते हैं। आप ये जो छोटी फैमिली है 3-4 बंदों पर मुश्तमिल है, मतलब बहन भाई हैं 4-5 बहन भाई हैं, या हम इधर छोटे से एक इदारी सूरत में बैठे हुए हैं, आप मुलाहिजा कर सकते हैं कि फसाद कैसे बरपा होगा। या और वो जो अजाब बरपा होगा वो अपने तहत है, मसलन हम एक को मौका दें कि वो नमाज में सुस्ती करे, दूसरे को मौका दें, तीसरे को मौका दें, वो जमात में सुस्ती से मुराद है नमाज़ें तो यकीनन है सब तो लाभ मोमिनीन पढ़ते ही हैं, यानी वक्त पे नहीं पढ़ रहा बोले वक्त, मुझे बताएं जमात कायम हो सकेगी। अब ये जो जमात कायम ना होने का मसला या उसके जो ज़रर और नुकसान हैं और उसकी रहमतों से इंसान का आरी होना है, वो किसने जन्म दिया, अपने हाथों से हमने जन्म दिया। इसी तरीके से आप बकिया जगहों पे आ जाएं, पढ़ाई के ऊपर अगर हम सख्त एक अंदाज़ में कवानीन को वजूद ना दें और मुनज़्ज़म ना करें तो मुझे बताएं कि यहाँ पे पढ़ाई चल सकेगी। اصلاً ممکن نہیں ہے، قوانین کے ذریعے سے اسے منظم کرنا ضروری ہے۔ اسی طریقے سے یہاں پہ اور مسائل پیدا ہو جائیں، حتیٰ گھر کے اندر کی بھی میں آپ کی خدمت میں بات کر رہا ہوں۔ یہ مثلا گھروں میں جب کیبل آئی تھی تو پہلے شرماتے ہوئے لگاتے تھے کیبل، اس کے بعد بے باک ہو گئے، پھر جب چینل چلیں گے تو اب شرماتے ہوئے کچھ عجیب و غریب چینل چلائیں گے، پھر بے باک ہو جائیں گے۔ اگر کسی نے پہلے ہی اسے منظم کر دیا ہوتا گھر کے اندر، یہ آفت نہ آتی۔ اب گھر میں بے حیائی آئی، فحاشی آئی، اس فحاشی کی وجہ سے کسی فرد کا کوئی مسئلہ بن گیا، ممکن ہے کہ باپ ہے وہ بیچارہ دوسری شادیوں پہ مجبور ہو گیا ہو، بچے ہیں ان کے کوئی ایسے کیسز سامنے آ گئے ہوں، تو یہاں پہ اب وہ آ جا کے مولانا صاحب کے پاس آئیں گے کہ اسے ایسی نصیحت کریں یہ ٹھیک ہو جائے۔ خراب ہونے کے لیے سال ہسال ہوئے تھے، اور اب وہ کوئی ایسا ٹوٹکا چاہتا ہے کہ وہ اس کے کانوں میں پڑے اور وہ ایک دم سے تبدیل ہو جائے۔ ایسی تبدیلی تو معاشروں کے اندر انبیاء اور آئمہ علیہ السلام بھی برپا نہیں کر سکے۔ نبی صلی اللہ علیہ وآلہ وسلم، تمام آئمہ علیہ السلام کیوں شہید ہوئے؟ اگر ایک بات سننے سے اگلا ٹھیک ہو سکتا ہوتا، وہ تو براہ راست آئمہ اور انبیاء سے مربوط تھے۔ ہم نے تو ابھی تک نہ زیارت کا شرف حاصل کیا نہ ملاقات کا شرف۔ ہم یہ نہ سمجھیں کہ ہم ان سے ملاقات کر لیں گے تو ہم ان جیسے نہیں ہوں گے، نہیں، ان کا بھی مسئلہ وہی تھا جو ہمارا مسئلہ ہے۔ دونوں اندر سے انسان برابر ہے، چاہے صدیاں ہاں صدیاں پیچھے چلا جائے، چاہے آئے آئندہ معاشرے میں وہ آئے گا 2020 کے بعد آئے، انسان اندر سے ایک ہے۔ اگر انسان نے اپنے آپ کو ضابطوں کے تحت نہ قرار دیا تو وہ تو عذاب کا شکار ہوگا۔ اب یہ عذاب کی صورت ہے، اور ہمارے پاس ایسے یہ والی باتیں جاننے کے بعد میں نے خود بعض چیزوں پہ غور کیا، یعنی غور کرنے کے طریقے اب ہمارے مختلف ہو گئے۔ بالفاظ دیگر، اب کوئی مسئلہ سننے کو ہمیں ملتا ہے ایسا، تو اس میں بعض ایسے معاملات ہیں جس میں ہم ماضی میں دخل دے سکتے تھے، لیکن انہوں نے ربط ایسا قائم نہیں ہونے دیا کہ ان کو قرآن اور اہل بیت علیہ السلام کی باتیں سنائی جا سکیں۔ انہوں نے ایسا ربط قائم ہونے ہی نہیں دیا کہ ان تک کوئی اچھے مشورے پہنچائے جا سکے۔ جیسے کہ میں کل ہی ایک روایت میں پڑھ رہا تھا کہ بندے کے ساتھ سب سے بڑی نیکی یہ ہے کہ اسے اچھا مشورہ دیا جائے، شاید ہی سے بڑی کوئی اور نیکی ہو، یعنی جس کو ہم لوگ کوئی اہمیت ہی نہیں دیتے وہ بہت اہمیت کی حامل چیز ہے۔ اب انہوں نے یہ موقع فراہم نہیں کیا۔ بہرحال سال ہا سال گزرے گزرے گزرے، گھر میں بے دینی کی وجہ سے ایک بڑا مسئلہ کھڑا ہو گیا، اور وہی افراد جنہوں نے جھمگٹے بنائے ہوئے تھے وہ اب ٹوٹنا شروع ہو گئے۔ اس کی وجہ کیا ہے؟ وہ بے دینی ہے۔ لہذا جہاں پر یہ بے دینی آتی ہے، امر الہی کا انکار ہے، خداوند متعال کا انکار ہے، اور اس دوش کے اوپر آپ قدم اٹھا کے ایک چیز کو آباد کرتے ہیں، وہ عذاب کا حتمند شکار ہوگا۔ اس کے ماتھے پہ لکھ دیا گیا، پیشانی پہ ہلاکت۔ جاء الحق وزحق الباطل ان الباطل کان زہوقا۔ اگر وہ باطل ہے اس نے مٹنا ہی مٹنا ہے، کہاں آباد کر کے اسے لے جائیں گے؟ حق ہے، اس نے آباد ہونا ہی ہونا ہے، بے شک وہ غربت میں کیوں نہ پڑا رہے۔ تاریخ بشریت میں مکہ کی سرزمین سے اٹھنے والی تحریک سے بہتر مثال نہیں ہے۔ مکہ کی سرزمین سے جو نہضت رسول صلی اللہ علیہ وسلم کھڑی ہوئی ہے کہ دو سپر پاور اوپر جھکی ہوئی ہیں، وہ موجودہ سپر پاور سے زیادہ سپر پاور بڑی تھی، کیونکہ ان کے پاس تعداد بھی زیادہ تھی، اسلحہ بھی زیادہ تھا، قوت بھی زیادہ تھی، علاقے بھی ان کے انڈر زیادہ تھے، اور بادشاہت چلتی تھی، کوئی جمہوری سسٹم نہیں تھا، اسے بھی ملاؤ، فلاں کو بھی راضی کرو، فلاں کو بھی راضی کرو، بادشاہت چلتی تھی ادھر، ایک آرڈر کے اوپر ساری چیزیں حرکت کرتی تھی۔ وہ دو سپر پاور اوپر جمی ہوئی تھیں، اور یہ چند قبائل جن کو اس لیے ترس کھا کے چھوڑا ہوا تھا، انہوں نے اس لیے نہیں چھوڑا تھا، کوئی قوت تھی ان میں، ان کے اوپر ترس کھاتے تھے ان بیچاروں سے الجھ کے کیا کرنا ہے، ویسے ہی ہمارے ہاتھوں مارے جائیں گے، ویسے ہی بکھرے بکھرے رہتے ہیں، تو ان کو کیا کرنا ہے۔ اس غربت کے عالم میں ایک تحریک اٹھتی ہے، چونکہ وہ حق کے اوپر مشتمل ہے، وہ دونوں سپر پاور کو نگل جاتی ہے، ختم کر دیا دونوں سپر پاور کو اس تحریک نے، اور اسلام کا ڈنکا پوری دنیا کے اوپر وہ بولا اور اس کا نور چمکا۔ لہذا آپ نے ملاحظہ کیا کہ حق کے وجود میں اللہ نے لکھ دیا، اس نے غالب آنا ہی آنا ہے جتنا تم اسے دبا دو، لہذا حق کا دامن نہ چھوڑے۔ ہوتا ہے بعض اوقات انسان، وہ جس طرح शेर भी है पैवस्ता रहे शजर से उम्मीद बहार रख। शजर से तूने ताल्लुक तोड़ दिया, फिर कहाँ से सब्जा लाएगा। इंसान सोचते हैं ना यार, गुनाह हो गए, फलां काम हो गया, फलां ये हो गया, मायूसी, शैतान मायूसी लाता है, शैतान का काम ये है। इधर कहते हैं हक से तुम वाबस्ता रहो, हत्ता कि शिफात का नज़रिया देखें। हक से वाबस्ता उसकी शिफात हो जाएगी, हक से वाबस्ता है तौबा उसकी कबूल हो जाएगी। हक से वाबस्ता रहे, हक राह को ना छोड़े, ये कामयाबी है। लेकिन अगर कोई बातिल राहों को इख्तियार कर ले, छोड़ दे हक को, तो कुरान क्या कहता है, हिसाबन शदीदा अजाबन नुकरा वज़ाकत वबाल अम्रहा। उन्होंने अपने इस अम्र का जायका छोड़ा, वबाल का जायका चखा। यानी जायके से क्या मुराद है, जायका इसलिए इधर लफ्ज़ इस्तेमाल होता है, आप ज़ुबान पे नमक रखते हैं वो फौरन पूरे बदन में सराहियत करता है या नहीं। पूरे आपके बदन में कोई और चीज़ ऐसी नहीं है, आपके हाथ में दर्द होती है ना, वो पहले इधर ही के दायरे में रहती है। दर्द जिस्म महसूस करता है लेकिन सराहियत पूरे जिस्म में नहीं करता। नमक एक आन में आपके पूरे वजूद में सराहियत कर जाएगा, आपके लुआब के साथ जाएगा, मैदे में दाखिल होगे, खून में शामिल होगे, पूरे बदन तक उसकी सराहियत होती है। इसलिए ये वो ड्रिप वगैरह लगाते हैं, खाने के मुतबादिल होती है, पूरे बदन में सराहियत करती है। वाकत वबाल आम रही कि ऐसा अजाब आएगा, ऐसा नुकसान आएगा कि आपका ज़र्रा ज़र्रा उस तकलीफ़ को एहसास करेगा, और तकलीफ़ इंसान ने ख़ुद सही है। ये वाले मसाइल हमारे माशरों में कसरत से इस वक्त आते जा रहे हैं। सूदी निज़ाम के जो मसाइल हैं वो इसी तरह के मसाइल हैं। इस वक्त हमारा पूरा मुल्क इतने बदतरीन तरीके से इकतसादी मसाइल में जकड़ा हुआ है कि उनको आलमी जो बड़े बड़े ममालिक हैं वो इकतसादी तौर पे ब्लैकमेल करके बदतरीन अमाल हमारे मुल्क से करा जाते हैं। अभी ये यमन का मसला देख लें, क्यों आले सऊद का साथ देते हैं? उसकी बुनियादी वजह पैसा है। इकतसाद अपने ठीक करने के लिए आले सऊद के रियालों के ऊपर इनके आवान जो हैं वो पल भर रहे हैं। एक बातिल तरीका, कौम खामोश शरीक जुर्म है। सूद का मसला इसी तरीके से है, बैंक दर बैंक हैं, उनमें सूदी निज़ाम है, आज तनख्वाह ही नहीं मिलती सूदी निज़ाम के बगैर। उसका वबाल आएगा, वो रमज़ानुल मुबारक की दुआओं से तो वबाल ख़त्म नहीं होगा, लैलुल क़द्र की दुआओं से तो वबाल ख़त्म नहीं होगा, वो तो नहजत चलाएंगे तो वबाल ख़त्म होगा, तहरीक उठाएंगे तो वबाल ख़त्म होगा, कौम यकजा हो कि उस बातिल का इनकार करेगी तो वह वबाल ख़त्म होगा। वाइल ये कुरान का ज़ाबिता है, हिसाबन शदीदा अजाबन नुकरा व खुसरा, कि आक़िबत व अमरहा क्या हुई, वकाना आक़िबत व अमरहा खुसरा। बहरहाल ये वाला मौजू हमारा तफसीली तौर पे दीगर अयाम में आता है, इसलिए इसके ऊपर इक्तफा करके हम आगे चलते हैं कि दूसरी सूरह हूद आयत नंबर 63 में भी इसी तरह, 63 में भी इसी तरह से इरशाद बारी ताला है कि उसमें भी अल्लाह सुबहानो ताला फरमाता है कि फ़मई यंसुरुनी मिनल्लाहि, यानी हम नबी के पास आते थे तो वो कहते थे कि आप हमारी बात मान लें, तो नबी खुदा ने कहा या कौमी और आई तुम इन कुन तो अला बैनत मिन रब्बी व आतानी मिन्हु रहमा, कि क्या अगर मैं तुम लोगों की बात मान लूँ तो तुम मेरे रब की तरफ से कोई बैना ला सकते हो, या मेरे पास कोई तुम रहमत को पकड़ के ले आओगी उसकी जानिब से। फ़मई अनसुरी मिन अल्लाह इन आसईतुहू, अगर मैं अल्लाह की नाफरमानी करूँ तो कोई एक फ़र्द ला दो जो मेरी मदद करे, कौन है तुम में से जो मेरी मदद करेगा। फ़मा तजीदूननी गैर तकसीरिन, तुम लोग मदद तो नहीं कर सकते, खसारे में मेरे इजाफा करोगे। अगर मैं अल्लाह की नाफरमानी कर दूं तो फिर मेरा और कोई मददगार भी नहीं रहेगा, और जो तुम मेरे लिए करोगे वो मज़ीद खसारे का बायस बनेगा मेरे लिए। फ़मा तजीदूननी गैर तकसीरिन, कुछ भी इजाफा नहीं करोगे सवाए खसारे के। ये हमारे पास एक टॉपिक आ गया कि माशरे जब अल्लाह की इज्तमाही तौर पे नाफरमानी करते हैं, जिस अम्र में नाफरमानी करेंगे उसका खुमियाजा अजाब की सूरत में भुगतेंगे, और वो अजाब है तरह तरह की मुश्किलात। वो अजाब का नाम क्या है, वही तरह तरह की मुश्किलात जिससे पूरी की पूरी दुनिया इस वक्त जकड़ी हुई है, वो इज्तमाही तौर पर एक अमल का अंजाम देना है। वो नागहानी तौर पर हमेशा नहीं आता अजाब, उसके खुमियाजे फौरन ही इंसान के सामने आश्कार होना शुरू हो जाते हैं। जैसे अभी कहा जाता है वो अब तो आदाद व शुमार आ गए हैं गर्बी ममालिक में, मसलन अमरीका में कहा यह जाता है कि दकीक जो उसके आदाद व शुमार हैं वो मौजूद हैं नेट वगैरह पर भी, कि मसलन 40% हलाल बच्चे नहीं हैं, बाज़ ममालिक हैं 62% हलाल बच्चे नहीं हैं, यानी निस से ऊपर जो माशरा है उस मुल्क का उसकी कोई भी घराने और ख़ानदान और फैमिली सिस्टम मौजूद नहीं है, हलाल बच्चे ही नापैद हो गए उधर। ये कैसे हुआ? ये शहवानी कवानीन का इनकार करना, जब ये जिनसी कवानीन का इनकार किया और अपनी जिनसी आग बुझाई बेलाग तरीके से, तो वो बेलाग तरीके से बुझाने का नुकसान अब पूरा माशरा भुगत रहा है। वो खुदकुशी कर लेता है, बूढ़ा तड़प तड़प के मरता है, माएँ और बच्चे जो हैं उनमें कोई कुर्बत के एहसास ही नहीं हैं, एक अजीब सी खुदगर्जाना ज़िंदगी गर्ब के माशरे के अंदर पाई जाती है। अभी तो बल्कि इस तरह की कुछ अब कहानियाँ और कहावतें भी आ गई हैं कि वह कोरोना के मरज़ में बाप मुबतला है और वह अपने बच्चों को सिर्फ देखने के लिए तड़पता है। अब उसके ज़िंदगी के अय्याम कम रह गए हैं, डॉक्टर से ख्वाहिश की, डॉक्टर ने उन्होंने सारा साफ़ सुथरा किया, स्प्रे किया, माहौल बनाया, बच्चों को कहा, बच्चों ने कहा हम तो नहीं जा सकते, हम तो कोरोना से मर जाएंगे। उन्होंने कहा देखने से कोरोना थोड़ी होता है, उसने कहा नहीं नहीं देखना भी नहीं है। वो बाप उसी गम और सदमे से ही मर गया। तो ये जो गरज खुद गरज माशरा है वो इस तरह से एक माशरे को जन्म देता है। आपने देखा कि नाफरमानी आप जिस पहलू से करेंगे उस पहलू से अजाब आ जाएगा, ज़रूरी नहीं है कि आपने मजमूई तौर पे तमाम पहलुओं से अगर नाफरमानी इज्तमाही तौर पे की तो मसाइल पैदा होंगे। जैसे ये ममलिकत ईरान देखें, किधर रहबर मुअज़्ज़म और सदर ममलिकत टकराते हैं आपस में, सदर साहब जाके तवाफुक कर आते हैं, नहीं मानते रहबर मुअज़्ज़म की, अमरीका की तरफ झुकाव रखते हैं, उसके नतीजे में खुमियाजा वो पूरा माशरा भुगतता है, वो पूरा माशरा जिल्लत का शिकार होता है, उनके एटॉमिक प्लांट सारे बंद कर दिए जाते हैं, मिसाइल टेक्नोलॉजी रोक दी जाती है और तरह तरह की मुश्किलात खड़ी करते हैं, और इकतसादी मसाइल उनमें से एक बाब है, एक चैप्टर इकतसादी मसाइल है उसका। खुमियाजा क्या वो फ़कत रहबर मुअज़्ज़म और चंद अफराद भुगत रहे हैं? वो तो पूरी की पूरी कौम के ऊपर आके मुश्किल पड़ी। लिहाजा जब माशरे इज्तमाही तौर पर, क्योंकि रहबर उन्हें बुलाते रहे हिदायत की तरफ, उन्हें रहनुमाई करते रहे, इलाही रास्ते बताते रहे, उन्होंने नहीं मानी, ना सुनी ना मानी। अब जब नहीं सुनी और अपने रहबर की और अपने कौम के अंदर एक रहबर मौजूद हो उसकी इताअत नहीं की, नतीजे में जिस माशरे ने मनफी चीज़ को लब्बैक कहा था उसके खुमियाजा फिर हर नेक और बद सहेगा और वो फिर ऊपर आके रहती है। ये कवानीने इलाहिया में से है। ये हमारे पास एक और मौरिद था कि नाफरमानी, क्योंकि उसके वजूद के अंदर ईमान नहीं था, उसने वजूद में पहले मासियत की तो बाहर बैरूनी तौर पे मासियत की, और जब बैरूनी तौर पे मासियत जन्म लेती है तो फिर अजाब की सूरत में खुमियाजा भुगतना पड़ता है। अगर इज्तमाही सूरत हो तो इज्तमाही मवारिद में अजाब की सूरत में ये खुमियाजा भुगतना पड़ता है। इसकी मिसालें बहुत हैं। अभी पाकिस्तान में नामनियत के मसाइल ऐसे ही हैं। बहुत कहा गया कि मुजरिम सिफत लोगों को ट्रेनिंग दे के अपने मकासद के लिए इस्तेमाल न किया जाए, लेकिन हमारे ही चीफ साहब थे, उन्होंने किसी दौर में ये काम किया और उसमें फिर शिया सुन्नी और सब भी मारे गए। अवामुन नास है, फ़ौज के बंदे सबसे बड़ी तादाद ही फ़ौज के हेडक्वार्टर पे कब्ज़ा होते होते रह गया, वो खुमियाजा पूरी कौम ने भुगता। उन्होंने एक सियासी चाल चलते हुए मफादात की खातिर बाज एक तालिबान नामी ग्रोह को तश्कील दिया, अफगानी तालिबान अलग बने, पाकिस्तानी तालिबान अलग बने, और आज दोनों ममालिक में भी इस हवाले से सख्त कशीदगी पाई जाती है कि अफगानिस्तान इल्ज़ाम लगाता है कि पाकिस्तान ने हमें तबाह बर्बाद किया। अब आप नतीजा देखें, उसमें पाकिस्तानी कौम अलग बर्बाद, अफगानी कौम एक इस्लामी मुस्लिम मुल्क हमसे अलग जुदा। वो तो बहरहाल इंडिया के अनासर भी बहुत कसरत से पाए जाते हैं, वो एक अलग सियासी मसला है। लेकिन खुलासा कलाम, आप जहाँ पर भी किसी भी मुल्क में किसी भी खित्ते में इज्तमाही मसाइल देखें तो उन इज्तमाही मसाइल की बाज़गश्त कहाँ पर होगी? वहाँ पे अल्लाह की नाफरमानी जन्म ले रही है। हो नहीं सकता कि अल्लाह की नाफरमानी ना हो और मसाइल बेजा तौर पे आए हों, ऐसा नहीं हो सकता। ये अल्लाह ताला ने रहमत और अपनी इताअत को बाहम रखा है और अल्लाह ताला ने नाफरमानी को और अजाब को बाहम रखा है, इन दो का ताल्लुक जोड़ा है। इसलिए हो नहीं सकता वो माशरा बेजा तौर पे मुश्किलात का शिकार हो। इस ताल्लुक़ को अकीदे के तौर पे लेना चाहिए। रहमतों का और बरकतों का किसके साथ ताल्लुक़ है? ईमान और इताअत के साथ। अजाब और मुश्किलात हत्ता शख्सी ज़िंदगी में भी इसी तरह, अजाब और मुश्किलात का गहरा ताल्लुक़ किसके साथ है? नाफरमानी और कुफ्र और तकज़ीब से। अदम ईमान और नाफरमानी से गहरा ताल्लुक़ है। ये हमारी आंखों देखी सूरत हाल है। कितने ऐसे अफराद हमने देखे, कोई उनमें सलाहियत पाई नहीं जाती, सिर्फ अंदर से मोमिन हैं और इताअत करते हैं। अल्लाह ने इतना उन्हें खुश रखा है, इंसान हैरान होता है। और बाज़ ऐसे अफराद हैं उनकी नस्बत कई सलाहियतें हैं, माल दुनिया उनके हाथ में है, सलाहियत उनके हाथ में है, क्योंकि अंदर से बंदगी जन्म नहीं लेती, वो मुश्किलात दर मुश्किलात में है, क्योंकि रब्त अल्लाह ने दोनों का जोड़ा है। इताअत और ईमान और इताअत बरकात और रहमत ही रहमत है। और इसके मद मुकाबिल हमारे पास दूसरी सूरत है, और वो इस तरह से है कि अगर नाफरमानी है और बेईमानी है तो अजाब ही अजाब है। आप अपने ख़ानदानों में इस चीज़ को परमला देख सकते हैं। मसलन आदम अलैहिस्सलाम के दो बेटे काबिल और हाबील को ही देख लें। हाबील के ज़रिए से बरकतें ही बरकतें। काबिल ने कहा कि मैं तुझे कत्ल करूँगा, मारूँगा, तो हाबील ने कहा कि मैं तो तुम्हें नहीं मारूँगा। यानी आखिरी दम तक हाबील से अमन सादिर हो रहा था, अमन, और काबिल से आखिरी दम तक फसाद सादिर हो रहा था, और उसने फसाद बरपा कर दिया। लिहाजा बातिन में पहले फसाद बरपा हुए, फसाद के बरपा होने पे अब वो रो रहे धो रहे, अब उसके नादिम होने का क्या फ़ायदा। उधर से कौवा आता है, उसे ये नहीं पता इसे मैं दफनाऊँ कैसे। कुरान की आयात में वाज़ह हैं। बाकी इंशाल्लाह हम अगले उसमें हिस्से में पढ़ेंगे, सिर्फ इनवान के तौर पे आपकी खिदमत में ज़िक्र किया जाए। नबी की अदम इताअत खसारा है। इताअत की सूरत में जितना पैसा चला जाता है खसारा नहीं है, ज़िंदगी खर्च हो जाती है खसारा नहीं है, तकलीफ़ों में मुबतला हो जाता है वाकई खसारा नहीं है। यानी ये यकीन करने वाली चीज़ है, उम्र गुजरती है तो इसका एहसास होता है। आप किसी बूढ़े की ज़िंदगी पीछे से पढ़ें और फिर उस बूढ़े के बेचारे को देखें तो फिर पता लगता है कि वाकई खसारा किसे कहते हैं। माल भी कमाया, शोहरत भी कमाई, कहाँ है। ये इमाम अली अलैहिस्सलाम के कलमा नजब अलागा में पढ़ें, ये जिन्होंने बड़े बड़े महल बनाए हुए थे, जिनकी शोहरत पूरी दुनिया में राज थी, जिनके पास पूरी दुनिया की या बड़े बड़े ममालिक की सल्तनतें थीं, बादशाह बने हुए थे, आज तो उनके मट्टी में एक ज़र्रा भी नज़र नहीं आता। तस्करा तो दूर की बात है, आसार भी दुनिया ने मिटा दिए। ऐसी हवाएं चलीं कि कब्रों को उखाड़ के ले गईं, ऐसी ज़मीन ने उन्हें दबोचा कि उनका कोई ज़र्रा भी बाहर नहीं आया, और ज़माना उनके तस्करों को इस तरह से खा गया, इस तरह से खा गया कि आज किसी के जहन में भी उनका तसव्वुर नहीं आता कि कौन थे और कहाँ थे। हत्ता ये फिरौन नस्ल का भी ना पता लगता अगर मूसा से टकराव ना होता, ये यजीद की भी कोई ख़बर ना होती अगर हुसैन अलैहिस्सलाम से टकराव ना होता। और जिन्हें गुरबत के आलम में मारा गया, नूह अलैहिस्सलाम पे ईमान लाने वाले कितने थे? कलील से बंदे। वो कहते हैं निदाओ तो कौमी लैलम व नहारा, कि मैं रात दिन कौम को बुलाता रहा, वो तो कोई आई नहीं। लेकिन अल्लाह ने नूह को कैसे ज़िंदा किया? आज 2020 में मौजूद अफराद नूह अलैहिस्सलाम का अदब और एहतराम से नाम लेते हैं, तो क़यामत तक वो नाम रहेगा। किसी के गुमान में भी आ सकता था जब नूह अलैहिस्सलाम उस कौम से निकाले गए और तूफ़ान आया, किसी उस माशरे में रहने वाले के जहन में भी आ सकता कि नूह अलैहिस्सलाम को इतनी कदर व मंजिलत मिलेगी। लिहाजा इस चीज़ को याद रखें, नबी की अदम इताअत खसारा है, और इसके ज़ैल में चंद चीज़ें और आएंगी, और फिर वहाँ पर यह बहस आएगी कि शैतान को वली बनाना खसारा है। फिर हम मुतअद्दिद अनावीन पढ़ेंगे खसारे के, और वहाँ से अमल की दुनिया में आस्ता आस्ता इंशाअल्लाह दाखिल हो जाएंगे। सल्लल्लाहु अला सय्यिदिना मुहम्मद व आलिही ताहिरीन।